आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, प्रभु येशू ख्रीष्टको पवित्र अनि उच्च नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह तथा नमस्कार। र सधैँ जस्तो आज पनि तपाई सम्पूर्णलाई स्वागत गर्न चाहन्छु यस बाइबल अध्ययन कार्यक्रममा। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 9 अध्यायदेखि 11 अध्यायबाट गर्न गइरहेका छौं। सबैभन्दा पहिले हामी हेर्नेछौ 9 अध्याय। यसको मुख्य विषयको रूपमा हामी देख्न सक्छौ सैतानिक मानिस। हामी पहिले 2 मसीह सम्बन्धीको भजन अर्थात मसाइनिक साम, जुन 2 र 8 अध्याय हो, यसको हेर्यो र यो बीच माथि जाने सिडीमा चढ़िरहेका थियौं। भजन 8 अध्याय सबैभन्दा माथि अर्थात यसको गजुर थियो र अहिले हामी त्यही माथिको भागबाट ओर्लिन शुरू गरिरहेका छौं। यो चाहिँ 7 भजनद्वारा हुनेछ, जसले अगमबाड़ी कथा बताउँदछ अनि अन्तिम समयमा बाँकी रहेका यहुदी भक्तजनहरूको कष्टको झलक साथै पापको मानिसको झलक देख्नेछौ, जो ख्रीष्ट विरोधी हो र त्यो पृथ्वीमा प्रकट हुन बाँकी नै छ। भजन 9 र 10 परस्परमा अति नै निकट अर्थात सम्बन्धित छन्, मिल्दोजुल्दो छन्। त्यहाँ निश्चित वर्णक्रम अर्थात बनावट छ, जुन हाम्रा अनुवादमा देखिँदैन तर त्यो मूल लेखमा देख्न सकिन्छ, जसको परिणाम स्वरूप तपाईँले पत्ता लगाउनुहुनेछ कि सेप्टेजियन र भोल्गेटले यी 2 भजनहरूलाई एकसाथमा राख्दछन् र तिनीहरूलाई 1 अध्यायको रूपमा विचार गर्दछन्। कुरा जेसुकै होस्, यो भजन यो नोट उल्लेख गर्दै आरम्भ हुन्छ, यो कुराको उल्लेख गर्दै आरम्भ हुन्छ। भजन संग्रह नौ अध्याय एक र दुई पदमा भनिएको छ, हे परमप्रभु, मेरा पूरा हृदयले म तपाईँको प्रशंसा गर्नेछु, तपाईँका सबै आश्चर्य कर्महरूको वर्णन म गर्नेछु। अनि दुई पद, म तपाईँमा रमाउनेछु र उल्लासित हुनेछु, हे सर्वोच्च प्रभु, तपाईँको नाउँमा म स्तुति गाउनेछु। यो भजन नौ अध्याय सात अध्याय जस्तै स्तुतिसँगै आरम्भ हुन्छ। सात अध्यायमा जस्तै नौ अध्यायमा स्तुति प्रशंसा आउन गइरहेको विजयको प्रति आशामा छ, जुन भजन आठ अध्यायमा अति नै सुन्दर तरिकामा अगमबाड़ी गरिएको छ। अर्थात जब सबै कुराहरू स्वर्गीय दूतहरूभन्दा केही मात्र कम बनाइनुभयो, उहाँको पाउमुनि राखिनेछ। अनि भजन नौ अध्यायमा त्यो आउने विजयको प्रत्याशाको स्तुति हो, त्यो प्रति आशाको स्तुति हो। वास्तवमा भन्नु नै हो भने यो नौ अध्यायको पहिलो खण्ड जब परमेश्वरको पुत्रले शान्तिमा र धार्मिकतामा सिंहासन प्राप्त गर्नुहुनेछ, त्यस बेला पृथ्वीको अवस्था कस्तो हुनेछ, सो कुराको बारेमा अगमबाड़ी अर्थात पूर्व सूचित हो। भावी छुटकाराको दृश्यमा हामीसँग यो महान स्तुतिको गीत छ, जुनमा सबै पृथ्वीका मानिसहरू त्यस दिनमा संलग्न हुनेछन्। हामीसँग यसको तस्विर प्रकाशको पुस्तकमा छ। जब इसरायल राष्ट्रबाट त्यो ठूलो झुन अर्थात चर्च र 24 धर्मगुरू प्रभुलाई चढ़ाएको त्यो महान स्तुति प्रशंसा संलग्न हुनेछ। यसपछि तीन र चार पदमा लेखिएको छ, मेरा शत्रुहरू पिछ्यौ फर्काएर भाग्छन्, तिनीहरू तपाईँको सामुने ठक्कर खाएर नष्ट हुन्छन्, किनभने तपाईँले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनु भएको छ, सिंहासनमा विराजमान भई तपाईँले निष्पक्ष न्याय गर्नुभएको छ। मित्र, एकपल्ट हामी राज्यको समयमा सर्दछौं, जुन आठ अध्यायमा उल्लेख गरिएको छ, जब सबै थोकहरू उहाँको पौदान मुनि अधीनतामा ल्याइनेछ। मार्टिन लुथरले भनेका थिए, परमेश्वरमा एकजना नै बहुमत हो, उनी परमेश्वर आफ्नो पक्षमा हुनुहुन्छ भन्ने कुराको धेरै ख्याल राख्दैनन्, किनकि उनले यो निश्चय नै थाहा पाइसकेका छन् कि उनी परमेश्वरपट्टि छन्। दाउदको निम्ति यो महत्वपूर्ण थियो कि उनको कारण पनि सही थियो। मित्र, म यो स्पष्ट पार्न चाहन्छु कि हामी परमेश्वरको पक्षमा छौं। अहिले उनी आउने दण्डको बारेमा बताउँछन्। पाँच पदमा, जातिहरूलाई तपाईँले हप्काउनु भएको छ र दुष्टलाई नष्ट पार्नु भएको छ, तपाईँले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनु भएको छ। यसको उक्तम अनुवाद हो, तपाईँले राष्ट्रहरूलाई हप्काउनु भएको छ। यो कस्तो भजन यहाँ हामीसँग छ। अनि छ पदमा लेखेको छ, शत्रुहरूमाथि अनन्त विनाश छाएको छ, तिनीहरूका शहरहरू तपाईँले उल्लेख उखेल्नु भएको छ, तिनीहरूको नाउँ निशानै मेटिदिनु भएको छ। यो आइरहेको दण्डको कड़ा घोषणा हो। प्रश्न खड़ा हुन्छ, आज त्यहाँ के दण्ड र इन्साफको कुनै प्रसार प्रचार छ? म यो भन्न सक्छु कि हो, त्यहाँ दण्ड र इन्साफको व्यापक प्रचार प्रसार भइरहेको छ, तर नरकको बारेमा प्रचार प्रसार निकै कम भइरहेको छ। आज धेरै जसो सन्देशहरू चाहिँ सान्त्वना दिने खालका मात्र हुन्छन्। यस्ता सन्देशहरूको पनि मानिसहरूलाई आवश्यक छ, तर उही समयमा उति नै मानव हृदयमा यो कुरा पनि थाहा पाउन आवश्यक छ कि परमेश्वर दण्डको परमेश्वर पनि हुनुहुन्छ। उहाँले मानव हृदयको कुनै पनि पापमय कुरालाई घृणा गर्नुहुन्छ र पापको प्रतिफल झन खराब हुन्छ र त्यसलाई घृणा गर्नुहुन्छ। त्यसकारण इन्साफको सन्देश दिन पनि त्यति नै आवश्यक छ, ताकि हामी पहिले नै यसको गम्भीरताको बारेमा थाहा पाएर आफ्नो दिन प्रतिदिनको जीवनलाई त्यस्ता पापमय कुराहरूबाट जोगाउन र अलग गर्न सकौं। भजनकारले यो स्पष्ट पार्दछन् कि इसरायलका सबै शत्रुहरूमाथि विजय गरिनुपर्नेछ। यो उहाँको पक्षमा हुने ती बाँकी भजनहरूको लागि परमेश्वरको विजय हो। म सोच्दछु कि त्यहाँ हामीसँग मिश्रमा भएको घटना पहिलो जन्मेको अर्थात जेठो छोराको मृत्यु छ। यसले हामीलाई त्यस स्थानतिर ल्याउँदछ जब यहुदी विरोध अभियानको जन्म भएको थियो। त्यो मिश्रको मुलुकमा नै आरम्भ भएको थियो। त्यो मुलुकमा नयाँ राजा फिरोनले परमेश्वरको सन्तान अर्थात इसरायलीहरूलाई यहुदीहरूलाई कमारा बनाए र उसले ती सम्पूर्ण यहुदी जातिहरूलाई जराबाट नै खत्तम गर्न कोशिश गरे, जुनले उद्धारमा परमेश्वरको उद्देश्य र अनुग्रहलाई निराश बनाउने थियो, पराजय गर्ने थियो। त्यो समयदेखि राष्ट्रहरू इसरायलसँग शत्रु भएका छन्। तिनीहरूमा छुटकाराको दिन नउजेलसम्म तिनीहरूले निरन्तर इसरायलीहरूलाई घृणा गर्नेछन्। मित्र, यस वर्तमान समयमा त्यहाँ यहुदीहरूप्रति घृणाको भावना र आत्मा रहेको छ। यो अर्को अनुच्छेदमा राज्य र धार्मिकताको सिंहासन स्थापना गरिन्दछ। यहाँ सात र आठ पदमा भनिएको छ, परमप्रभुले सदाकालको निम्ति राज्य गर्नुहुन्छ उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ। उहाँले निष्पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्छ। तर परमप्रभु त सदाको निम्ति राजा भएर सिंहासनमा हुनुहुन्छ। उहाँले इन्साफको निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ र उहाँले धार्मिकताको साथ यस पृथ्वीको इन्साफ गर्नुहुनेछ। उहाँले जाति जातिको बिना पक्षपात न्याय गर्नुहुनेछ। यो चाहिँ महत्वपूर्ण हो। आजका न्यायकर्ताहरूले जस्तो होइन, जसले सहीलाई गलत र गलतलाई सही बनाउँछन्। मित्र, उहाँको त्यस राज्य शासनको समयमा हरेकले निष्पक्ष इन्साफ र न्याय पाउनेछन्। त्यस बेला धनी र गरीबको निम्ति न्याय समान हुनेछ। केवल पैसा हुनेवालाको मात्र न्याय र इन्साफ हुँदैन, भनिएको छ उहाँले धार्मिकता साथ इन्साफ र न्याय गर्नुहुन्छ। उहाँले जाति जातिको बिना पश्चता बिना पक्षपात न्याय गर्नुहुन्छ। त्यसरी निम्न 9-15 पदहरूमा हामीसँग ख्रिष्टको आफ्नो राज्य स्थापना गर्न आउने समयभन्दा पहिले शर्तहरूको र अवस्थाहरूको तस्विर छ। अनि 13 पदमा लेखिएको छ, हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्, हेर्नुहोस्, मलाई घृणा गर्नेहरूबाट मैले कस्तो कष्ट भोग्नु परेको छ, तपाईँले नै मलाई मृत्युको मुखबाट छुटाउनुहोस्। यहाँ भनिएको छ, हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्। मित्र, मलाई तपाईँको बारेमा त थाहा छैन, तर मलाई परमप्रभुको कृपाको अनुग्रहको आवश्यक छ। तपाईँले यो प्रश्न गर्नुहोला जबकि मैले भनेको थिएँ कि जब उहाँ आउनुहुनेछ त्यहाँ उचित न्याय अर्थात इन्साफ हुनेछ। तर न्याय पहिले नै प्रभु येशू ख्रिष्टमा स्थापित गरिसकिएको छ। जब उहाँले हाम्रो पापहरूलाई क्रूसमा बोक्नुभयो र उहाँ हाम्रो निम्ति धार्मिकता बनाइनुभयो, आज मलाई आवश्यक कुरा नै कृपा हो र कृपा येशू ख्रिष्टमा फैलाइएको छ। अनि 14 पदमा भनिएको छ, र सियोनकी छोरीको ढोकाहरूमा म तपाईँको सबै प्रशंसाको घोषणा गर्न सकूं र त्यहाँ तपाईँले गर्नुभएको उद्धारमा म रमाउन सकूं। श्रोता, हामी हरेक विश्वासीहरूले परमेश्वरमा आनन्द गर्नु रमाउनु आवश्यक छ। अनि 15 पदमा भनिएको छ, जाति जातिहरू आफूले खनेको खाडलमा आफै जाकिएका छन्, तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै फरेका छन्। अन्य जातिहरूको उक्तम अनुवाद हो राष्ट्रहरू, आफैले खनेका खाल्डोहरूमा आफै जाकिएका छन्। आज विश्वको राष्ट्रहरूको अवस्थालाई हेर्नुहोस्। विश्वको महान राष्ट्रहरू आफैले खनेका खाडलहरूमा जाकिएका छन्। यो वर्तमान समयमा यो विश्वको अवस्था हो। अनि 16 पदमा भनिएको छ, परमप्रभु त उहाँकै न्यायद्वारा चिनिनुहुन्छ, दुष्टहरू चाहिँ आफ्नै हातको कामको जालमा फसेका छन्। हिग्यायोन सेला। मित्र, यो महान पद हो। अनि 17 पदमा भनिएको छ, दुष्टहरू चाहिँ पातालमै फर्केर जानेछन्, सबै जातिहरू जसले परमेश्वरलाई बिर्सन्छन्। दुष्ट चाहिँ पातालमै फर्केर जानेछ, परमेश्वरलाई बिर्सने सबै जातिहरू पनि। अनि 18 पदमा लेखिएको छ, तर दरिद्रहरूलाई सधैँ बिर्सिने छैन, पीड़ितहरूको आशा कहिले सकनाचुर हुने छैन। मित्र, यहाँ हामी सबै दरिद्रहरूको निम्ति कस्तो सान्त्वनाको कुरा छ। अनि 19 पदमा लेखिएको छ, हे परमप्रभु, उठ्नुहोस्, मानिस विजय हुन नपाओस्, जाति जातिको न्याय तपाईँको सामुने होस्। यहाँ पनि उल्लेखित अन्य जातिको उक्तम अनुवाद हो राष्ट्रहरू। मित्र, राष्ट्रहरू हाम्रो प्रभुको भनाइ अनुसार इन्साफ गरिन बाँकी नै छ। मती 25 अध्यायको 32 पदमा भन्नुहुन्छ, र उहाँको सामुने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेडा र बाख्रालाई छुट्याउँछ त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्कोबाट अलग गर्नेछ। अनि यहाँ 20 पदमा लेखिएको छ, 9 अध्यायको 20 पदमा, हे परमप्रभु, तिनीहरूलाई भयभीत तुल्याउनुहोस्, तिनीहरू त मानिस मात्र हुन् भनी जातिहरूले थाहा पाउन्। सेला। श्रोता, त्यहाँ आज कोही कोही छन् जो विचार गर्दछन् कि परमेश्वरको स्थानमा तिनीहरू पनि परिचालन भइरहेका छन्। यो कुरालाई याद राखौं कि यो भजन मूर्त बोलेन रागमा गाउने गीत हो। मूर्त बेलेनको अर्थ हो पुत्रको लागि मृत्यु। यदि तपाईँ विचार गर्नुहुन्छ कि पुत्र चाहिँ गोलियात या फिरौन हुन्, ती दुवै ख्रिस्टियन विरोधीको सानो तस्विरहरू हुन् जो आउन बाँकी नै छ। त्यो शैतानको मानिस हुनेछ, उसले आफैलाई परमेश्वरको स्थानमा राख्नेछ अनि परमेश्वरले त्यसलाई अन्त्यमा पतन गराउनुहुनेछ, नष्ट पार्नुहुनेछ। अहिले हामी भजन 10 अध्यायतिर पनि बढ़ौं, या हामी अझै शैतानको मानिस वा पृथ्वीको मानिस देख्न सक्छौ। अहिले त्यस दुष्टको कसरी वर्णन गरिएको छ त्यसलाई ध्यान दिनुहोस्। भजन संग्रह 10 अध्यायको 1-3 पदमा लेखिएको छ, हे परमप्रभु, तपाईँ किन टाढा उभिनुहुन्छ, कष्टको बेला आफैलाई तपाई किन लुकाउनुहुन्छ? दुष्ट मानिसले आफ्नो अहंकारमा कमजोरहरूलाई लखेट्छन्, त्यसले रचेका योजनामा तिनीहरू फस्छन्। दुष्ट आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्दछ, त्यसले लालची मानिसलाई आशीर्वाद दिन्छ र परमप्रभुलाई निन्दा गर्दछ। मित्र, यिनै दुई कुरा हुन् जुन यी पदहरूमा उल्लेखित छन्। दुष्टको चरित्र यसले चित्रण गर्दछ, घमण्ड र अहंकार। के तपाईँ थाहा पाउन चाहनुहुन्छ कि दुष्टहरूको हुन्? जब तपाईँ संसारमा हेर्नुहुन्छ, तिनीहरू ती व्यक्तिहरू हुन् जो घमण्डले भरिएका छन्, जससँग परमेश्वरको निम्ति आफ्नो जीवनमा कुनै स्थान छैन। साथै तिनीहरू अति नै अहंकारी हुन्छन्। म तपाईँको बारेमा जान्दिन, तर म राजनीतिज्ञ विश्वका नेताहरूद्वारा प्रभावित छैन जो सधैँ संसारको समस्याको समाधान गर्न सक्छौ भनी घमण्ड गर्छन्, अहम देखाउँछन्। तिनीहरू ठूला ठूला कामहरू गर्नेछु भनी अहंकार गर्दछन्, तर व्यावहारिक रूपमा तिनीहरूले ठूला ठूला भाषण गरेको जस्तो कुनै पनि काम गर्दैनन्। मित्र, यहाँ हामीसँग त्यस्ता दुष्टहरूको अर्थात ख्रिष्ट विरोधीको कस्तो तस्विर छ? जो झुट्टा मसीह हुनेछ उसलाई यस अध्यायमा परिचित गरिएको छ, घमण्डले त्यसको परिचय दिन्छ। अनि चार पदमा लेखिएको छ, आफ्नो अहंकारमा दुष्टले उहाँलाई खोज्दैन, त्यसका सबै विचारमा परमेश्वरलाई स्थान हुँदैन। हेर्नुहोस्, दुष्टले आफ्नो मुखको घमण्डमा भन्दछ उहाँले केही लेखा राख्नुहुन्न, परमेश्वर हुँदै हुनुहुन्न भनेर विचार गर्छ। ख्रिष्ट विरोधी नास्तिक हुनेछ। दाउदको समयदेखि विश्वमा नास्तिकहरू पहिलोपल्ट देखा पर्न आरम्भ गरे, र आरम्भमा त्यहाँ कोही नास्तिकहरू थिएनन्, किनभने तिनीहरू बिहानको प्रकाशको अति नै निकटमा थिए। त्यस्तो त नुहारले त्यस्ता मानिसहरूलाई जान्दथे, उनले आदमलाई जान्दथे। जब तपाईँ ख्रिष्टको समयको त्यति नजिक हुनुहुन्छ भने तपाईँ परमेश्वरको अस्तित्वलाई इन्कार गर्ने प्रकृतिको त हुनुहुन्न। जब 10 आज्ञाहरू दिइएको थियो, नास्तिकवादको विरूद्धमा कुनै आज्ञा थिएन, तर त्यहाँ दुई आज्ञाहरू चाहिँ अन्य देवताहरूमा राखिने आस्थावादको या बहुदेवहरूमा आस्थावादको निकटहरूमा राखिने आस्थावादको विरूद्धमा दिइएको छ। अर्थात धेरै देवी देवताहरूको पूजा र आराधनाको विरूद्धमा आज्ञा छ। पहिलो आज्ञा हो, मेरो सामुने तैले अरू कुनै देवताहरू देवीहरू नमान्नु। अनि दोस्रो आज्ञा हो, तैले आफ्नो निम्ति खोपेर कुनै किसिमको प्रतिमा नबनाउनु। माथि आकाश र तल पृथ्वी मुनि भएका कुनै पनि आकारका प्रतिमूर्ति नबनाउनु। यो हामी प्रस्थान 20:3-4 पदमा पाउँछौ। मित्र, अनेक देवताहरूमा आस्थाको विरूद्ध यी आज्ञाहरू छन्। नास्तिकवादको विरूद्धमा एउटा पनि आज्ञा छैन, किनभने त्यस बेला त्यहाँ नास्तिकहरू थिएनन्। तर दाउदले त्यो नास्तिकहरूलाई धेरैपल्ट उल्लेख गर्छन्। आखिरी दिनहरूमा ख्रिष्ट विरोधी अर्थात एन्टी ख्राइस्टलाई नास्तिकवादद्वारा चरित्र चित्रण गरिनेछ, जो घमण्ड र अहंकारले भरिएको हुन्छ। अनि यसपछि पद 5-6 लेखिएको छ, त्यसका कामकाजमा त्यो सधैँ सफल हुन्छ, त्यो अभिमानी हुन्छ र तपाईँका वेदीहरू त्यसबाट टाढा हुन्छन्। आफ्नो सबै शत्रुहरूको त्यसले उपहास गर्दछ। त्यसले आफ्नो मनमा सोच्छ, कुनै कुरोले मलाई हलाउन सक्ने छैन, म सधैँ सुखी हुनेछु र मलाई कुनै कष्ट आइपर्ने छैन। मित्र, यसले पनि आज हाम्रो दिनहरूमा मानिसहरूको चरित्रलाई चित्रण गर्दछ। उसले त्यस ख्रिष्ट विरोधी जस्तै आत्मनिर्भरताको प्रतिभाको सम्पन्नताको घमण्ड गर्दछ। उसले महसुस गर्दछ कि उसलाई परमेश्वरको आवश्यकता छैन। अनि अहिले अर्को कुरालाई नोट गर्नुहोस्, जुनले ख्रिष्ट विरोधीको चरित्र चित्रण गर्दछ। यही 10:13 पदमा यहाँ लेखिएको छ, दुष्टले किन परमेश्वरको निन्दा गर्छ? त्यसले किन आफ्नो मनमा भन्छ उहाँले मेरो लेखा राख्नुहुन्न? यसले परमेश्वरलाई मात्र विश्वास गर्दैन, तर उहाँलाई घृणा पनि गर्दछ। उसले परमेश्वरलाई विश्वास मात्र नगर्ने होइन, तर उहाँलाई घृणा पनि गर्दछ। कसैलाई घृणा गर्नु गलत हो जो अस्तित्वमा छँदै छैन। त्यसकारण त्यहाँ कसैप्रति घृणा वा कटुता छ भने त्यसको अस्तित्व छ, मतलब परमेश्वरको अस्तित्व छ। त्यसकारण नै त्यसले घृणा गर्छ, किनकि अस्तित्व नभएको अथवा हुँदै नभएको कुरालाई घृणा गरिँदैन, किनकि कहिले पनि कतै पनि छँदै छैन, त्यसको कुनै अस्तित्व नै छैन। जब त्यसले भन्छ कि तपाईँ लेखा राख्नुहुन्न, उसले भनिरहेको छ कि त्यहाँ कुनै दण्ड वा इन्साफ छैन। आज हाम्रो समकालीन सभ्यतामा हजारौं मानिसहरू भनिरहेका छन् परमेश्वर छँदै छैन, र पछि उहाँको अस्तित्व भए पनि उहाँ तिनीहरूबाट अति नै टाढाको दूरीमा हुनुहुन्छ। यदि उहाँको अस्तित्व भए पनि उहाँ हुनु भए पनि उहाँ तिनीहरूबाट अति नै टाढाको दूरीमा हुनुहुन्छ, र मानव जातिको कुनै पनि कुरामा कुनै पनि हस्तक्षेप गर्नुहुन्न, र तिनीहरू यो कुरामा आत्मविश्वासमा विश्वस्त छन्। कि त्यहाँ कुनै दण्ड इन्साफ हुँदै छैन, छँदै छैन। तर यो कस्तो भूल! मित्र, हामी यो भ्रममा नबसौं कि परमेश्वरले हाम्रो जीवनको कुनै पनि कुराको मामिलामा वास्ता वा लेखा राख्नुहुन्न, किनकि बाइबलले स्पष्ट पार्दछ कि उहाँ लेखा राख्ने परमेश्वर हुनुहुन्छ। उहाँले आफ्नो चरित्रलाई परिवर्तन गर्नुभएको छैन र परिवर्तन गर्नु पनि हुने छैन। उहाँ हिजो आज र सधैँभरि एक समान रहने परमेश्वर हुनुहुन्छ। यसपछि 16-18 पदमा भनिएको छ, परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ, जाति जातिहरू उहाँको देशबाट नष्ट हुनेछन्। हे परमप्रभु, पीड़ितहरूको इच्छा तपाईँ सुन्नुहुन्छ, तिनीहरूको हृदयलाई तपाईँ बलियो पार्नुहुन्छ, तिनीहरूको पुकार तपाईँ सुन्नुहुन्छ, तपाईँ अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ, ताकि पृथ्वीको मरणशील मानिसले आतंक अझै नमचाओस्। श्रोता, पृथ्वीका मानिस चाहिँ ख्रिष्ट विरोधी हुन्। यिनीहरू अति नै महत्वपूर्ण र उल्लेखनीय भजनहरू हुन्, किनभने यिनीहरूले धेरै सत्यतालाई विस्तार गर्दछन्, जुन हामी ऐतिहासिक रूपमा र अगमबाड़ीक रूपमा वचनमा अन्य खण्डहरूमा पाउँदछौ। यसपछि 11 अध्यायतिर पनि बढ़ौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ धर्मीको जाँच। यो दाउदको अद्भुत सानो भजन हो। हामीले भनिएको छैन कि कुन परिस्थितिमा यो भजन लेखिएको थियो। म विचार गर्छु कि निश्चय नै यो भजन दाउदले जीवनमा कष्ट र सतावटको कारण रचना गरेका थिए। भजन संग्रह 11:1 लेखिएको छ, म परमप्रभुमा प्रशंसा लिन्छु, म परमप्रभुमा शरण लिन्छु, यसर्थ तिमीहरू कसरी मलाई भन्न सक्छौ, चरा झै आफ्नो डाँडामा उडिजा। मित्र, यो नै सल्लाह आज मनोवैज्ञानिकहरूले तपाईँलाई दिनेछन्। तिनीहरूले तपाईँलाई भनेछन् कि तपाईँलाई आवश्यक कुरा नै तपाईँको समस्याहरूबाट भाग्नु, तपाईँलाई आवश्यक कुरा नै आराम हो, आफ्नो वर्तमान परिस्थितिहरूबाट टाढा जाऊ, भाग चरा जस्तै आफ्नो पहाड़मा डाँडामा उडेर जाऊ। मित्र, यसबाट टाढा भागिजाने कुनै पनि समस्याको समाधान होइन, चाहे तपाईँ जुनसुकै ठाउँमा किन नजानुहोस्, तपाईँले अझै स्वयंलाई पनि लिएर जानुपर्छ र लिएर जानुहुन्छ पनि। तब कहिले पनि स्वयं आफैबाट टाढा भाग्न तपाई सक्नुहुन्न। मानिसहरूले दाउदलाई भने, चरा झै अर्थात आफ्नो पहाड़मा डाँडामा उडेर जा, तर त्यो उसको समस्याको समाधानको उपाय थिएन। हाम्रो मेसिनले गर्ने र चल्ने समयमा अति नै पट्यार लाग्ने समयमा 10 घण्टा गाड़ीमा बस्नु पनि अति नै पट्यार लाग्दो हुन्छ, अनि हवाई जहाजमा उड्नु चाहिँ अद्भुत अनुभव हो, तर तपाईँ आफ्नो पूरै देश र विश्वभरि घुमिसकेपछि चाहिँ तपाईँलाई पट्याइ लाग्दो हुन्छ। तपाईँ माथि केवल हावामा हुनुहुन्छ, त्यहाँ तपाईँलाई रमाइलो लाग्ने र मनपर्ने केही पनि हुँदैन। वास्तवमा म सोच्दछु कि कुनै व्यक्तिको निम्ति व्यस्त जीवनबाट, शहरको होहल्ला र ट्राफिक जामबाट, भीड़भाड़बाट निस्किएर आराम गर्न र मन बहलाउन र आफैलाई स्वतन्त्र गराउन सुन्दर ठाउँमा जाने काम असल हो, तर तपाईँ आफ्नो समस्याबाट र तपाईँले सामना गर्नुपर्ने परिस्थितिबाट टाढा भाग्न कोशिश गरिरहनु भएको छ भने यो असल उपाय होइन। तपाईँ डरको कारण भाग्नु हुँदैन। ती मानिसहरू जो दाउदलाई आफ्नो देशबाट भागिजानको लागि सल्लाह दिइरहेका थिए, तिनीहरू दाउदको जीवन जोखिममा भएको कुरादेखि डराएका थिए, किनभने दाउदको आफ्नै छोरा अफसालोम उसलाई मार्न कोशिश गरिरहेका थिए। अनि 2 पदमा भनिएको छ, किनभने हेर, दुष्टहरूले धनुमा ताँदो चढ़ाउँछन्, सोझो हृदय भएकाहरूलाई अध्ययारूबाट हान्नलाई तिनीहरूले आफ्नो काँडो काँड ताँदोमा चढ़ाएका छन्। मित्र, अफसलोमको पक्षमा भएकाहरूले यदि दाउदलाई भेटेको भए उनलाई मार्न चाहिरहेका थिए, यहाँसम्म कि अफसलोम आफै पनि आफ्नो पिता दाउदलाई मार्न कोशिश गरिरहेका थिए, ताकि उनको मृत्युपछि स्वतन्त्र र पूर्ण रूपमा आफू राजा हुन सकुन्। हजुर, दाउद यरुसलेमबाट भागे, नियम व्यवस्था त्यस बेला पूरा नष्ट भयो, लोप भयो, त्यहाँ कति पनि जीवित परमेश्वरको आराधना हुँदैनथ्यो। अनि 3 पदमा भनिएको छ, यदि जगहरू नष्ट हुन्छन् भने धर्मीहरूले के पो गर्न सक्छन् र? मित्र, आज पनि सोध्नको लागि यो असल प्रश्न हो। आज पनि परमेश्वरको वचनको अधिकारको हरेक पलमा चुनौती दिइन्छ। समस्या हो, धर्मीले के गर्न सक्छ र? म तपाईँलाई भन्नेछु कि तिनीहरूले के गर्न सक्नेछन्। भजनकारको कुरालाई सुन्नुहोस्। 4 पदमा, परमप्रभु आफ्नै पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ, मानिसको सन्तानले उहाँले न्यालेर हेर्नुहुन्छ, उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ। आज परमेश्वरले हामीलाई हेरिरहनु भएको छ, उहाँले हामीलाई जाँच गरिरहनु भएको छ, अनि हामीले शरण लिने र हामी फर्कने स्थान नै परमेश्वर कहाँ हो। जब हामी मुनिबाट जगहरू लगिन्दछन् वा नष्ट गरिन्दछन्। धर्मीहरूको लागि टाँसिनलाई परमेश्वर हुनुहुन्छ। अब्राहम त्यस स्थानमा पुगे जब यसले यो भन्दछ, अब्राहमले परमेश्वरमा विश्वास गरे। यसको अर्थ यो, अब्राहमले आफ्नो अंगालो परमेश्वरको वरिपरि लगाए र त्यहाँ नै टाँसिरहे। उनले परमेश्वरमा विश्वास गरे। यिनै दिनहरूमा हामी परमेश्वरमा विश्वास गर्न सक्छौ र उहाँमा अंगालो हालेर टाँसिरहन सक्छौ। पाँच पदमा भनिएको छ, परमप्रभुले धार्मिकहरूको धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ कि उहाँका सन्तानहरू को हुन् र उहाँका आफ्ना सन्तानहरूलाई परीक्षा गर्नुहुन्छ, जाँच गर्नुहुन्छ। उहाँले मलाई पनि जाँच गर्नुहुन्छ र हुन सक्छ उहाँले तपाईँलाई पनि जाँच गरिरहनु भएको छ। अनि यसको मतलब यो होइन कि उहाँले हामीलाई घृणा गर्नुहुन्छ। उहाँले हामीलाई गर्ने उहाँको मायाको कारण हाम्रै असल भलाइको निम्ति हामीलाई जाँच गरिरहनु भएको छ र गरिरहनुहुन्छ र दुष्ट र खराबलाई निको मान्नेलाई उहाँको आत्माले घृणा गर्छ। मित्र, परमेश्वरले दुष्टहरूलाई घृणा गर्नुहुन्छ जसले निरन्तर आफ्नै दुष्टतामा लीन हुन्छन्। मलाई लाग्दैन कि परमेश्वरले शैतानलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले ती व्यक्तिहरूलाई पनि घृणा गर्नुहुन्छ जससँग उहाँ कहाँ फर्कने कुनै इच्छा छैन, विचार छैन। म तपाईँलाई स्पष्ट भावले भनौं, म यो कथनलाई मन पराउँदिन जुन हामी प्राय सुन्ने गर्छौं। परमेश्वर पापीलाई प्रेम गर्नुहुन्छ तर पापलाई घृणा गर्नुहुन्छ। परमेश्वरले तपाईँलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले आफ्नो पुत्रलाई तपाईँको निम्ति मर्नलाई दिनुभयो। तर तपाईँ यदि आफ्नो पापमा निरन्तर अडिग भएर लागिरहनुहुन्छ भने तपाईँ परमेश्वरको शत्रु हुनुहुन्छ अनि उहाँ तपाईँको शत्रु। परमेश्वर तपाईँलाई उद्धार दिन चाहनुहुन्छ यदि तपाईँ आफ्नो अपराधलाई पापलाई त्यागेर उहाँका फर्किनुहुन्छ भने। तपाईँ यो स्थानमा नफर्किन्जेल परमेश्वर तपाईँको प्रेमिलो परमेश्वर हुनुहुन्न। अनि छ पदमा भनिएको छ, दुष्टहरूमाथि उहाँले आगो र गन्धक बर्साउनुहुनेछ, पिल्स्याउने तातो हावा तिनीहरूको भाग हुनेछ। आज हाम्रा दिनहरूमा अधर्मको क्रमहरू बढ़िरहेको छ र परमेश्वरले यसलाई भरिन अनुमति दिइरहनु भएको छ। यसलाई रोक्नको लागि उहाँले केही पनि काम गरिरहनु भएको छैन। दुष्टहरू समृद्ध र सफल भइरहेका छन् बाहिरी रूपमा। उहाँले धर्मी साथै अधर्मीहरूमाथि वर्ष बर्साउनुहुन्छ। वास्तवमा म यो सोच्दछु कि तिनीहरूले अरू कुनै भन्दा धेरै वर्ष पाइरहेका छन्। कसैले भन्ला, दुष्टहरूले यो तिनीहरूको दिन हो, मौका हो। यहाँ भनिएको छ, दुष्टहरूमाथि उहाँ पासो बर्साउनुहुन्छ, आगो गन्धक र प्रचण्ड लू तिनीहरूको कचौरको भाग हुनेछ। अनि सात पदमा लेखिएको छ, किनभने परमप्रभु धर्मी हुनुहुन्छ, धार्मिक कामहरू उहाँ मन पराउनुहुन्छ, सोजारले उहाँको मुहारको दर्शन गर्नेछन्। मित्र, परमेश्वरले धार्मिकताको प्रेम गर्नुहुन्छ। कष्टहरूको समयमा, जब जगहरू तपाईँबाट हटाएको बेला हामीले पृथ्वीबाट स्वर्गीयमा हेर्नुपर्छ, सोजाहरूले उहाँको मुहार देख्नेछन्। अनि यो कस्तो अद्भुत तस्विर हो।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ, www.twrnepal.com, र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।